हम देखेंगे आयत नंबर 33 से आगे तक कुछ आयात है उनको एक साथ लूंगी। फरमाया अफरईत अल्लज़ी तवल्ला, क्या आपने मुलाहजा किया जिसने रूगरदानी की, यानी आपने उस शख्स को देखा भला जो मुंह फेर के जा रहा है, कैसा है वो शख्स। वह आता कलीलन, जिसने थोड़ा सा माल दिया, फिर क्या हुआ, वह अकदा और फिर कंजूस बन गया। सुभान अल्लाह, थोड़ा सा माल दे के रुक गया। आ इंदहु इल्मुल गैबी फहुवा युरा, क्या इसके पास इल्म गैब है कि वो देख रहा है, यानी उसको दिख रहा है ये सब कुछ कि जो इसने काम कर लिया नेकी का ये इसके लिए बहुत हो गया, बस अब इसके बाद मुझे और कोई नेकी नहीं करनी। अम लम युनब्बा बिमा फी सुहुफी मूसा, क्या वो आगाह नहीं हुआ जो मूसा अलैहिस्सलाम के सहीफों में है। व इब्राहीम अल्लज़ी वफ़ा, और उस इब्राहीम के सहीफों में जिन्होंने वफा की, जिसने वफाओं का हक अदा कर दिया, और क्या उसको ये नहीं पता कि अल्लाह तज़ीरु वाज़िरतुम विज़्रा उख़रा, कि कोई शख्स किसी दूसरे के गुनाहों का बोझ नहीं उठा सकता। वअल्लैसा लिल इंसानि इल्ला मा सअ, और नहीं मिलता इंसान को मगर वही कुछ जिसकी वो कोशिश करता है, और कोशिशों के साथ क्या होगा। वअन्ना सअयहु सौफ़ युरा, और उसकी कोशिश का नतीजा जल्द नज़र आएगा, और क्या होगा। सुम्मा युजज़ाहुल जज़ा अल औफ़ा, फिर इसको इसका पूरा पूरा बदला दिया जाएगा। और क्या इसको ये भी नहीं पता कि वअन्ना इला रब्बिकल मुंतहा, ये कि सबको अपने रब के पास ही पहुँचना है। वो कौन सा है उसको आगे देखेंगे। ये चंद आयात वलीद बिन मुगीरा की तरफ से हैं, जो कुरैश के बड़े सरदारों में से था। इस शख्स के बारे में जो बात हमें तफसीब से और सीरत से मिलती है कि ये शख्स पहले नबी सल्लम की दावत कबूल करने पर आमादा हो गया, मगर बाद में इसके एक मुशरिक दोस्त को मालूम हुआ कि ये तो मुसलमान होने का इरादा कर रहा है, ऐसी कि जैसे कोई आज के दौर में कुरान से जुड़ने का इरादा कर ले। फिर उसके बाद उसको, उसके दोस्तों को, उसके घर वालों को पता चल जाए कि ये कुछ क्या करने लग गया। तो नतीजा क्या हुआ कि जब इसके दोस्तों को पता चला कि ये तो अब ये करने लग गए, तो इसके दोस्तों ने इसको कहा कि तुम अपने बाप दादा के दीन को छोड़ दोगे, ना छोड़ो, और अगर रह गई बात कि तुम्हें आखिरत का ख़तरा, तुम्हें लगता है कि इस नबी की बातों से ये लग रहा है कि अगर मैं ना नेकी करूँगा या मुसलमान नहीं होऊंगा तो मेरे पे अजाब आएगा, तो कहने लगा ऐसा करो कि मैं ज़िम्मेदारी लेता हूँ। इसके दोस्त ने कहा कि तुम्हें कल अजाब होगा ना तो मैं भुगत लूँगा। वलीद ने कहा अच्छा मुझे और क्या चाहिए, उसकी बात सुनी, अल्लाह की राह पर आते आते उससे फिर गया, और जो रकम इसके मुशरिक दोस्त ने इसको देनी थी वो थोड़ी सी दी और देते देते रुक गया। अल्लाह ने उसके इस खोटे अमल को क्यामत तक के लोगों के लिए दलील बना दिया कि जो दोस्तियों के नाम पे, जो तासुबात के नाम पे, जो ख़ानदानों का नाम लेकर, जो बिरादरी का, जो मुआशरे का नाम लेकर दीन से रुकेगा, जो किसी गिरोह की मोहब्बत का नाम लेकर अल्लाह की किताब से रुकेगा, कल क़यामत के दिन अल्लाह तज़ीरु वाज़िरतुम विज़्रा उख़रा, आप अपने ऊपर ही ले लें। अगर कुरान के सफ़र से लेके आज तक आपको जितने लोगों ने डायरेक्ट या इनडायरेक्ट आने से रोका, कभी मोहब्बतों का एहसास दिला के, कभी ज़िम्मेदारियों का एहसास दिला के, कभी घोंस पे, कभी धांधलियों पे, कभी धमकियों पे आप रुक चुके होते, आज तक जितनी नेकियां आपके नामे अमाल में कुरान के लफ्ज़ों को पढ़ने से लेके, तर्जमे से, तफसीर से, ग्रुपिंग से, तर्जमों से, लफ्जी तर्जमे से, तफसीर से आई, क्या आपके पास होती, वो देते आज आपको, आप मांगे उनसे ज़रा 100-200 रुपये ज़्यादा तो 10 दफ़ा पूछेंगे क्यों लेने हैं। तो दुनिया में तो कोई पैसा नहीं सोचे बगैर देता, तो कल नेकियां देगा। कल लोग कहते थे कि हम आपकी जगह पे पड़ जाएंगे, आज भी लोग कहते हैं। लोग जब दीन से लोगों को दूर करते हैं ना, तो वो ये कह के थोड़ी कहते हैं कि तुम्हारी नेकी कम हो जाएगी, वो कहते हैं ये नेकी है ही कोई नहीं, ये तो नेकी का काम ही नहीं है, ये तो सिर्फ फितना है, और ये सिर्फ हमारे गिरोहों को तोड़ने के लिए नेकी का काम होता है, ये तुम्हारे लिए नहीं होता। मुझे एक माँ याद आ जाती है ऐसे मौके पर, बच्ची की शादी थी, बच्ची ने कुरान पढ़ा हुआ था, जब कुरान पढ़ा उसके बाद मंगनी हुई, शादी हुई, तो शादी पे वही सारी रसूमात थी सब थी, तो उसने कहा कि मैंने तस्वीरें नहीं बनानी, ना मैंने गैर लड़कों के सामने आना है शादी पे। तो उसकी माँ सीने पे हाथ मार के कह रही थी मैं ज़िम्मेदारी लेती हूँ, तुम करो जो मैं कहती हूँ तुम्हें, तस्वीरें भी बनेंगी, तुम्हारा सारा मतलब जो भी एक बेपर्दगी होती है और जो होगा मैं देख लूँगी। और माँ बड़े लाड से कह रही थी, अल्लाह तज़िरु वाज़िरा तुम वज़रा उखरा, मत कोई इतनी बड़ी जिम्मेदारियाँ ले। हम दे सकते हैं किसी की गारंटियाँ, हम किसी की कीमत दे सकते हैं कि ये चीज़ ले ले, अगर ये 10 मिलियन नहीं देगा तो हम देंगे इसकी तरफ से। 10 चुड़ी को 1 मिलियन छोड़े 1 लाख की गारंटी नहीं देता, तो फिर अल्लाह के हाँ कैसे होगा। अल्लाह ताला यहाँ नबी के ज़रिए ये वाक़या बयान करके बताते हैं कि इतनी बेफिक्री अच्छी नहीं होती। दीन की हकीकत से बेखबरी इंसान को हमाकत और जहालत में मुब्तला कर देती है। और अल्लाह ताला ने यहाँ बता दिया कि तुम्हारे नसब नाते ख़ानदान काम नहीं आएंगे। मैं बस दफ़ा सोचती हूँ कि लोग उन लोगों का नाम लेकर अपने सच्चे दीन से दूर हो जाते हैं जिनको ख़ुद भी नहीं पता होता कि आप उनका नाम लेके पीछे हट रहे हैं। लोग आज इमामों के नाम लेकर दीन से पीछे हो जाते हैं, फिरके बारियों के नाम लेते हैं। उन इमामों को भी नहीं पता होना कि आपने सिर्फ उनकी मोहब्बत में हक को छोड़ दिया, कुरान को छोड़ दिया। ज़िंदगी में एक असूल बनाए, कोई फ़ैसला आपके सामने हो दीन का, पूछें इससे मेरे दीन को फ़ायदा हो रहा, इससे दीन को फ़ायदा और मेरा फ़ायदा है, कर लीजिए। आपकी माँ कहती है करो, बहन कहती है करो, ना करो बराबर है। किसी का नाम आपके नाम से जुड़ता है, कोई आपको किसी दूसरे नाम से जोड़ता है, जाइए कर लीजिए। हमेशा याद रखिए, हक हमारी ज़िंदगी का सबसे बड़ा मामला है। अल्लाह मारिनल हक का हक वरजुक न इतबाओ वारिनल बातिला बातिलम वरजुक न इजतनाबो, वरना कब्र के 3 सवालों में एक चौथा सवाल ज़रूर होता, मन रब्बू का, मन दीनू का, मन रसूलू का, के आगे चौथा एक सवाल ज़रूर होता कि माँ फ़िरका का, तुम्हारा फ़िरका क्या था, या गिरोह क्या था, या तुम किस नाम से जुड़े थे, तुम्हारा नाम क्या था, ये ज़रूर होता। ऐसा कोई सवाल नहीं है। अल्लाह ताला ने यहाँ बता दिया कि देखो इस शख्स ने ऐसी ऐसी बातें करके अपने लिए कितनी ख़राबी दी। फिर आप देखिए कि अल्लाह ताला ने जो अंदाज़ इख्तियार किया, क्या इसको पता था कि ये मामला इसके लिए अच्छा है, ये इसको पता है कि ये बात इसको फ़ायदा देगी। इसमें थोड़े से मुश्किल लफ्ज़ों को हम देख लेते हैं। एक लफ्ज़ आया आता कलीलन, दिया मगर थोड़ा सा, कुछ वक्त के लिए दिया फिर ले लिया। दो तरह से देना होता है थोड़ा। नंबर एक क्या होता है, कभी कभार देना, यानी वक्त देखा फिर दे दिया। और दूसरा ये कि दे तो सही बंदा, लेकिन मकदार में बहुत थोड़ा दे। और लफ्ज़ अकदा को देखेंगे तो आप खुश हो जाएंगे कि कुरान पाक में कितने खूबसूरत अल्फाज इस्तेमाल किए गए इन चीज़ों में। अकदा का लफ्ज़ जो ये कुदियत उनसे है, कुदिया सख्त ज़मीन को कहते हैं। अकदा क्या है, उसने ज़मीन खोद दी, सख्त ज़मीन निकल आई तो रोक लिया। ज़मीन खोदते वक्त सख्त चट्टान का आ जाना और खोदना रोक देना, इसको अकदा कहते हैं। पथरीली ज़मीन होती है ना, अरब लोग कहा करते थे खफरा फकदा, उसने ज़मीन खोदी और नीचे से चट्टान निकल आई तो छोड़ दिया। इस्तियारतन नाकाम तलबगार और थोड़ा देने वाले के लिए इस्तेमाल किया जाता है। इसके लिए फिर कुछ मज़ीद वजाहत क्या आती है डिक्शनरी में, बुखल करना, किसी की भलाई का कम होना, किसी की अता का कलील होना। तो मतलब क्या कि इसने देने में बुखल किया। इसमें एक हमें ये भी चीज़ मिलती है, ये किरदार सिर्फ वलीद नहीं था, ये हर उस इंसान का किरदार है जो नेकी की तरफ आए और जब हालात मुश्किल होने लगें तो पलट जाए, अल्लाह के रास्ते में दे, और जब उस पर ज़ाती ज़िंदगी का कोई ज़रा सा बोझ आने लगे तो देता देता रुक जाए। काइंदा हो इल्मुल गैब, क्या इसे मालूम है कि इस दे दे के रुकने का गुना क्या, नेकी की तरफ आते आते नेकी छोड़ने का गुना क्या, नेकी को फैलाते फैलाते नेकी से रुकना कितना बड़ा गुना। आज कुरान से जितना गहरा ताल्लुक़ है ना, कुरान पूरा होगा साथ ही शक आ जाएगा, अब इसके बाद और ज़रूरत नहीं है, पढ़ जो लिया, अब किसको ज़रूरत है हदीस पढ़ने की, किसको ज़रूरत है अलूम सीखने की, और किसको ज़रूरत है तरबियत कराने की, अब बैठो और बच्चे पालो। नहीं, किताबें पढ़ने के बाद थेरी भी होती है ना, थेरी के बाद प्रैक्टिकल भी होता है। तो याद रखिए कि दीन पर हमेशा इम्तिहान आता है। कोई शख्स जाता है ना, तो पीछे अगर उसके शेर है, आगे उसके पहाड़ है, इसका बचाव क्या, पहाड़ पर चढ़ेगा, नहीं चढ़ेगा ना तो दोबारा खड्डे में गिरेगा या शेर खा लेगा। हम सब अब रास्ते पर निकल चुके हैं, अब हम पलट नहीं सकते, बीच रास्ते में आप नहीं रुक सकते ना, गाड़ी चढ़ा दी, अब पीछे नहीं जाना, आगे ही जाना है। आवाज़ जब चढ़ाइयाँ आती हैं तो बंदा कहे नहीं वे स्टॉप में आगे नहीं जाता, तो आप गाड़ी बंद करेंगे ना, धड़म से नीचे गिरेंगे। ये अकदा की कैफियत बड़ी बुरी है। फिर इसको अगर हम माली मामलात में भी देखें, तो बस दफ़ा इंसान जब कोई जोश की बात सुनता है तो बहुत जोश में आके अल्लाह के रास्ते में ख़र्च करता है, फिर बाद में जब जोश ठंडा होता है तो अपने दिए पे अफसोस होता है, उसी को पलटने की सोच रहा होता है, या फिर नियतें की होती हैं लेकिन नियतें ठंडी पड़ती हैं तो ये भी अकदा में आता है, ऐसा नहीं करना चाहिए। अल्लाह ताला ने सुखुफ़ी मूसा व इब्राहिम की बात क्यों की कि वहाँ भी यही बातें थी, ये शुरू से फैक्स चलते आए और उनके पास ये चीज़ें मौजूद थी। हज़रत मूसा और इब्राहिम को सहीफ़े मिले, ये कौन से थे? मूसा के तो सहीफ़ों का नाम तौरात था, इब्राहिम के सहीफ़े आज दुनिया में मौजूद नहीं है, ना यहूद नसारा की किताबों में इनका तذکرہ। यहाँ और सूरत अलाला के आखिर में दो जगह सुखुफ़ इब्राहिम व मूसा का तذکرہ, जिससे पता चलता है कि यकीनन ये कोई चीज़ थी। इसके बाद आप देखिए कि व इब्राहिम अल्लज़ी वफ़ा, मैं इसको जब भी पढ़ती हूँ वल्लाही मैं सच कहूँगी कि मैं हज़रत इब्राहिम अलैहिस्सलाम से रश्क वाला हसद करती हूँ। अल्लाह ताला ने कुरान पाक में बड़े लोगों की तारीफ़ें की हैं, लेकिन ये जुमला इब्राहिम वो है जिसने वफ़ा की, मेरा इब्राहिम बेवफा नहीं था। देखिए वफ़ा कौन करता है, जो बात कहे उसको आखिरी दम तक निभाए, कमिटमेंट करके तोड़ी नहीं, बीच रास्ते में छोड़ा नहीं, बस थक गया कह के छोड़ा नहीं, मेरी ज़ाती ज़िंदगी की मुश्किलात आ गई ज़रूरत नहीं। इब्राहिम की वफाओं की कहानियाँ सुननी हैं तो आग के आलाव पे ख़ुद को खड़ा करके देखें, इब्राहिम तो वहाँ भी ना रुके, अल्लाह के नाम पे गिर पड़े, कोई बात नहीं, जब कह दिया जब चल पड़े तो बीच में अब रुकना कहाँ, ये तो अल्लाह के बात है, ये तो अल्लाह अनर देता है। और अगर इब्राहिम की वफाओं की कहानियाँ सुननी है तो अपने सगे बेटों की गर्दनों पे छुरियाँ चलती देखकर सोचें, इतनी इतनी बातों पे दीन से हट जाते हैं, इतने इतने मसले, इतनी इतनी छोटी मजबूरियों पे घर बैठ जाते हैं। हम तो आंसू नहीं देख सकते बच्चों की आंखों में, हम उनके नाक नहीं बहते देख सकते, हमने कहाँ वफाएँ करनी। और छोटे छोटे इख्तलाफात पे दीन से रुक जाते हैं, छोटे छोटे नामों के मसलों पे झगड़ते हैं, छोटे छोटे गिरोहों की बातें करते हैं। अल्लाह ताला कहते हैं वफा करने वाले अल्लाह के साथ वफा करते हैं। मेरा ख्याल है कुरान पढ़ने के बाद बंदे का मिजाज बिल्कुल ठिकाने आ जाता है। वही लोग मसलकों और कबीलों और कुंभों पे लड़ते लड़ाते हैं जो वाकई हकीकत में किसी दूसरे कलाम को ही समझे होते हैं, कुरान से नहीं जुड़े होते हैं। फिर उसके बाद अल्लाह तज़िरु वाज़िरतुन विज़्र उख़्रा, इस आयत से तीन बहुत बुनियादी असूल निकलते हैं। नंबर एक, हर शख्स खुद अपने फेल का ज़िम्मेदार है। कुछ इंश्योरेंसेस होती है ना जो पूरी फर्म की होती है और कुछ इंश्योरेंस ऐसी होती है जो आपकी अपनी होती है, तो हर बंदा अपनी इंश्योरेंस का खुद ज़िम्मेदार है, कंपनी कोई पे नहीं करेगी आपको, या आपने खुद अपनी ज़िम्मेदारी लेनी है। दूसरी बात, एक शख्स के फेल की ज़िम्मेदारी दूसरे पर नहीं डाली जा सकती, इल्ला ये कि उस दूसरे का कुछ अपना भी हिस्सा हो उस फेल में, गलत काम किया तो दूसरे को भी डाल दिया। तीसरी बात इससे पता चलती है कि कोई शख्स अगर चाहे भी तो किसी दूसरे के फेल की जिम्मेदारी अपने ऊपर नहीं ले सकता, ना असल मुजरम को इस बिना पर छोड़ा जा सकता है कि इसकी जगह सजा भुगतने के लिए कोई दूसरा शख्स अपने आप को पेश कर रहा है, और ना इसी तरह से कोई दूसरी बात हो सकती है। ये इस किस्म की बात है कि जिसको अल्लाह ताला ने यहाँ पेश किया। रिवायत में ये बात भी आती है कि हज़रत इब्राहिम अलैहिस्सलाम से पहले ये कानून राज था कि अगर एक शख्स किसी को कत्ल करता तो कातिल की सज़ा इसके बाप, इसके भाई, इसके बेटे, इसकी बीवी या इसके ग़ुलाम को दी जाती थी, इनमें से किसी को पकड़ कर कत्ल कर दिया जाता था। लेकिन इमाम बग़वी, ये करबी तफ़सीर है, उसका थोड़ा सा कोटेशन आपको सुना रही हूँ, वो लिखते हैं कि जब आप मबूस हुए तो आपने अल्लाह ताला का ये पैगाम सुना दिया कि अल्लाह तज़िरु वाज़िरतुन विज़्र उख़्रा, कि किसी का गुनाह किसी दूसरे पर नहीं डाला जाएगा, यानी हज़रत इब्राहिम अलैहिस्सलाम के ज़रिए से अल्लाह सुबहान तआला ने ये चीज़ ख़त्म करवाई और इस ज़ालिमाना कानून का क़ला कमा हुआ। अब ये चीज़ होते होते नबी सल्लल्लाहु अलैहि वसल्लम से पहले अरब कबीलों में फिर आ गई थी, जैसे शम्मा से दूर होते हैं ना तो अंधेरा फिर फटता जाता है, जिस दौर में नबी सल्लम आए तो उस वक्त फिर यही हो गया कि किसी गरीब कबीले का ग़ुलाम या औरत ताकतवर कबीले के किसी फ़र्द को कत्ल कर देती तो ताकतवर कबीला बतौर कसास इस कातिल ग़ुलाम या औरत को कत्ल करके मुतमईन ना होता, बल्कि औरत के बजाय उनके किसी मर्द اور غلام کے بجائے ان کے آزاد مرد کو قتل کیا جاتا، اس پر آیت نازل ہوئی جو ہم پڑھ چکے ہیں، الحر بالحر والعبد بالعبد، تو جہالت کے اس قانون کا معاملہ درست ہو گیا۔ اب یہ تو آپ کو میں نے آیت کے ناطے سے بتایا نا، کچھ چیزیں بھی اس آیت سے جو ہم سب کے لیے عمل کی ہیں، اور وہ کیا ہیں کہ ہر بندہ اپنی زندگی کے لیے خود گواہ ہے۔ نبی صلی اللہ علیہ وسلم نے فرمایا، جس نے کسی برے طریقے کو رواج دیا، بعد میں جتنے لوگ اس برے کام کو کریں گے اس کا وبال ان پر پڑے گا، اور جس نے اچھا طریقہ اختیار کیا اس کو اس اچھے طریقے کا فائدہ ہوگا۔ دیکھیے، ایک صدقہ جاریہ نیکیوں کا ہوتا ہے اور ایک صدقہ جاریہ برائیوں کا ہوتا ہے۔ کوئی چیز خریدیں، سوچیں یہ میرے بچے میرے بعد استعمال کریں گے تو یہ میرا اچھا صدقہ جاریہ ہوگا کہ برا ہوگا۔ آپ اپنے ماں باپ کی محبت میں روتے ہیں کہ وہ دنیا سے چلے گئے، گھر کے اوپر شادی کی چیزوں میں نظروں میں نظر ڈالیے، اگر ناسمجھی میں معاشرے کے رسم و رواج کو دیکھتے ہوئے اگر وہ کوئی ایسی چیز آپ کو لے دے جو آج گناہ کے لیے استعمال ہو رہی ہے، تو اس کو توڑ دیجیے، اس کو پھینک دیجیے یا اس کا صحیح استعمال کر لیجیے، ورنہ ان کے اوپر اس کا برا معاملہ ہوگا۔ اب اس حدیث کی روشنی میں چند باتیں ہم اور مزید کر لیتے ہیں۔ کچھ لوگ اس آیت کو پڑھتے ہوئے قانون وراثت سے ترکے میں آنے والے افراد کے ترکہ پانے کو لاتے ہیں کہ دیکھے جی، آپ تو کہہ رہے ہیں کہ کسی کو کوئی فائدہ نہیں ہو رہا، جبکہ کوئی مرتا ہے تو اس کو تو اس کے باپ سے جائیداد مل جاتی ہے۔ تو اس سے بات کیا ہے کہ جس طرح ماں باپ دنیا میں بچوں کو فائدہ دیتے ہیں نا، مرنے کے بعد بھی دیتے ہیں، سمپل سی بات ہے۔ وراثت کا معاملہ کوئی اس سے تھوڑی ہے کہ کوئی کسی کو فائدہ نہیں دے گا یا کسی کو اس کے بعد نہیں دے گا۔ اللہ تعالیٰ نے مال کے معاملات کو ثواب اور گناہ کے معاملات سے مختلف رکھا ہے۔ پھر اس کے بعد یہاں سے اب ایک مسئلہ جو بڑا معروف ہے اس آیت کے ناطے سے، اور اس کی تفسیر میں میں نے پچھلی ایک دفعہ جب کرایا تھا تو کافی اس کو ڈیٹیل سے کیا تھا، اور اس کی ایک سی ڈی بھی ہے اگر آپ سنیں مجھے، جس میں یہ تھا کہ مرنے کے بعد کیا ثواب جاریہ اور گناہ جاریہ ہو سکتا ہے۔ احادیث سے جو ہمیں باتیں پتہ چلتی ہیں، آپ عیسیٰ علیہ ثواب سی ڈی سن لیں، الحمدللہ مجھے یاد آ گیا، عیسیٰ علیہ ثواب سی ڈی میں بھی میں نے اس کے کچھ کوٹیشنز دیے تھے ان آیات کے، کہ پہلی بات ہے کہ صدقہ جاریہ نیکیوں میں تو ہو سکتا ہے، یعنی مینس ثواب جاریہ جس کو آپ کہتے ہیں، گناہوں میں نہیں ہو سکتا۔ کوئی سوچ سے فلم دیکھے کہ اس کا گناہ جو ہے فلاں میری ساس کو ہو جائے جو مر گئی ہے، نہیں ہو سکتا، ٹھیک ہے۔ آپ ان کے اصال ثواب کے لیے کچھ کام کر سکتے ہیں، جس میں سب سے پہلی بات یہ ہے کہ مرنے والے کی وراثت کی ٹھیک بانٹ کی جائے، ان کا کفن دفن صحیح طریقے سے ہو، پھر اس کی نماز جنازہ پڑھی جائے، پھر اس کی بخشش کی دعا کی جائے، پھر اس کے بعد مرنے والے کا اگر کوئی قرض ہے تو اس کی ادائیگی کا انتظام کیا جائے، اگر فرض حج ان پہ ذمہ تھا اور انہوں نے نہیں کیا تو حج بدل کیا جائے، ان کی طرف سے صدقہ خیرات کیا جائے، ان کے وعدوں کو پورا کیا جائے، کوئی نظر مانی ہے پوری کی جائے، فرض چھٹے ہوئے روزے ان کے ادا کیے جا سکتے ہیں، اور اسی طرح ان کی طرف سے نیکی کا کوئی کام، کنویں کا کھدانا، کوئی علمی ترویج نشر و اشاعت میں یا کہیں بھی کوئی کام کیا جا سکتا ہے، ٹھیک ہے، ان کے لیے دعا کی جا سکتی ہے۔ مرنے والے کو بہترین چیز جو ہم دے سکتے ہیں وہ دعا کی ہے۔ مرنے والا یوں تڑپتا ہے جیسے مچھلی کو پانی سے نکالے، جب اس کو دعا پہنچتی ہے تو اس کو چین مل جاتا ہے، اس لیے اس کے ساتھ معاملہ کیا جائے۔ اس کی نماز، اس کا روزہ، اس کی تلاوت، قرآن، ثواب، وہ وقت ختم ہو گیا۔ اللہ کے نبی نے فرمایا کہ اذا مات الانسان انقطع عملہ، جب ایک انسان مر جاتا ہے تو اس کا عمل منقطع ہو جاتا ہے، الا من ثلاث، مگر تین چیزیں اس کے بعد بھی باقی رہتی ہیں، ولدن صالح یدعو لہ بعدہ، نیک اولاد جو اس کے بعد اس کے لیے کام کرتی ہے، کیوں، اس نے اولاد کی تربیت کی، اس کا کچھ نہ کچھ حصہ موجود ہے اس میں۔ دوسری چیز علم ینتفع بعدہ، علم جس سے اس کے بعد نفع لیا جائے، اور تیسری چیز جو اس کے لیے جو اس نے اپنی زندگی میں کوئی صدقہ جاریہ کا کام کیا جس سے بعد میں لوگ فائدہ اٹھاتے رہیں، یہ سب کچھ مل جاتا ہے اور اس سے اس کو فائدہ ہو جاتا ہے، اتنا کچھ یہ موجود ہے۔ اب یہ سارا کچھ کر کرا کے صرف اس میں ایک آخری بات رہ جاتی ہے جس کو آج ہمارے معاشرے میں تو کثرت سے کیا جاتا ہے، اور وہ کیا ہے کہ جب مرنے والے کو یہ سب کچھ مل رہا ہے کر رہے ہیں تو پھر اس کے بعد کیا ہم سپارے سپارے کر کے جب قرآن پڑھتے ہیں تو وہ ملتا ہے کہ نہیں ملتا۔ آپ موضوع سمجھ لیجئے، آپ کو بات بالکل سمجھ آ جائے گی۔ قربانی آپ اس کی طرف سے کرتے ہیں، اجر ملتا ہے، آپ صدقہ کرتے ہیں ملتا ہے، لوگ سوال کرتے ہیں ہم اس کی طرف سے قرآن پڑھ رہے ہیں تو اس کا ثواب کیوں نہیں ملتا۔ ہمارے معاشرے میں تو یہ اتنا عام معاملہ ہے، اتنا مسئلہ ہے، اتنی بڑی بات ہے۔ تو میں آپ کو چند احادیث سناتی ہوں جس کی روشنی میں انشاءاللہ تعالی شرع صدر ہو سکتا ہے اور اس کے پاس جس کا جو دل چاہے کرے، نہ کوئی کسی کو روکے نہ کوئی کرے، جو آپ کو دلیل کی بنیاد پہ سمجھ آ گیا کر رہے ہیں، اور جو دوسرے کر رہے ہیں ان کو کرنے دیجئے، کیونکہ آپ کے کہنے سے لوگ ایسی باتیں کبھی بھی نہیں چھوڑیں گے. یعنی یہ ایک سوال ہے. فقہ حنفی کا ایک بہت معروف مسلک ہے کیا کہ انسان اپنا ہر عمل، نیک عمل دوسرے کو ہبا کر سکتا ہے، چاہے وہ نماز ہے، روزہ ہے، تلاوت قرآن ہے، ذکر ہے، صدقہ وغیرہ، اس طرح کی بات ہے. اور وہ دلیل کیا دیتے ہیں کہ جس طرح کوئی آدمی کہیں کام کرتا ہے اور مالک سے کہتا ہے کہ آج کی میری اجرت میری بجائے فلاں شخص کو دے دو، تو اسی طرح وہ نیک کام کرتے ہوئے بھی اللہ تعالیٰ سے یہ دعا کرتا ہے کہ میرے ساتھ اس طرح کا معاملہ کر دیا جائے. اس طرح کی بات وہ کرتے ہیں. اب یہ بات کس حد تک ہے، اس کو ہم احادیث کی روشنی میں دیکھ لیتے ہیں. لمبی چوڑی روایتیں ہیں لیکن صحیح بخاری مسلم ہی کا نام کافی ہے. نبی صلی اللہ علیہ وسلم نے دو مینڈھے لے کر، ایک اپنی اور اپنے گھر والوں کی طرف سے قربان کیا اور دوسرا اپنی امت کی طرف سے کیا. صحیح مسلم، بخاری اور ابو داؤد، مسند احمد، نسائی کی روایت ہے حضرت عائشہ سے، اللہ کے نبی سے عرض کیا گیا، ایک شخص نے پوچھا کہ میری ماں کا اچانک انتقال ہو گیا، میرا خیال ہے کہ اگر انہیں بات کرنے کا موقع ملتا تو وہ ضرور صدقہ کرنے کے لیے کہتی، تو کیا میں ان کے لیے صدقہ کروں؟ آپ نے فرمایا کہ ہاں کرو. پھر ایک اور روایت مسند احمد کی ہے، اس کے حوالے کو بھی چھوڑ دیتے ہیں، صرف حدیث کافی ہے. آس بن وائل نے زمانۂ جاہلیت میں سونٹ ذبح کرنے کی نظر مانی. ان کے چچا ہشام نے اپنے حصے کے 50 اونٹ ذبح کر دیے. حضرت عمر بن عاص نے نبی صلی اللہ علیہ وسلم سے پوچھا میں کیا کروں؟ فرمایا اگر تمہارے باپ نے توحید کا اقرار کر لیا تھا تو تم ان کی طرف سے روزہ رکھو یا صدقہ کرو، یہ ان کے لیے نافع ہوگا. ایک اور روایت مسند احمد ابو داؤد کی، سعد بن عبادہ نے اللہ کے نبی سے پوچھا میری ماں کا انتقال ہو گیا، کیا میں ان کی طرف سے صدقہ کروں؟ آپ نے فرمایا ہاں. اسی طرح کی کچھ اور روایات کچھ اور کتابوں میں بھی ہیں جس سے میت کی طرف سے صدقہ کرنے کی اجازت ملی اور میت کو اس سے فائدہ ہوتا ہے، یہ بتایا گیا. دارِ قطنی کی ایک روایت ہے کہ ایک شخص نے نبی صلی اللہ علیہ وسلم سے پوچھا میں اپنے والدین کی خدمت ان کی زندگی میں تو کرتا تھا، ان کے مرنے کے بعد کیسے کروں؟ فرمایا یہ بھی ان کی خدمت ہے کہ ان کے مرنے کے بعد جب تو نماز پڑھے تو ان کے لیے دعا کر، اور ان کے جو روزے ہیں تو وہ ان کے روزے رکھ. اسی طرح سے کچھ اس طرح کی دوسری جو چیزیں ہوتی ہیں وہ پیش ہوتی ہیں. اب اگر آپ ان ساری چیزوں کو جمع کریں، جتنی حدیثیں جو مجھے سمجھ آئی، چند روایتیں ایسی ملتی ہیں کہ جس کی بیس پہ لوگ دوسری ایسی چیزوں کو کہ جو اپنی مرضی سے کوئی چیز کرتے ہیں، لیکن جو صحیح چیزیں ملیں، صدقہ کرنا، ان کے فرض روزے، ان کے فرض حج، نمازوں کی بھی بات نہیں ہے، کیونکہ اپنی زندگی میں بھی جو بندہ نمازیں چھوڑتا ہے اس کی قضا نہیں ہے سوائے اس کے کہ انسان آئندہ توبہ کر کے پوری نمازیں پوری کر دے. یہ ایک الگ موضوع ہے جو ہم پیچھے کر چکے ہیں کئی دفعہ، لیکن یہ ہے کہ ایک بندہ یہ کہنا کہ میں قرآن پڑھ کے دوسرے کو دیتا ہوں، اس کا کوئی عقلی کوئی نقلی روایت ہمیں نبی صلی اللہ علیہ وسلم کی زندگی سے، آپ کے بعد آپ کے صحابہ کے عمل سے نہیں ملتی. مثلا نبی صلی اللہ علیہ وسلم کی زندگی میں آپ کی بیوی حضرت خدیجہ کا انتقال ہوا، قرآن پاک کا ایک طویل حصہ نازل ہو چکا تھا، مکی صورتیں نازل ہو چکی تھیں، 10 نبوی میں ان کا انتقال ہوا تھا. آپ نے کوئی ایک بندہ نہیں بٹھایا کہ بیٹھ کے خدیجہ کے لیے کچھ پڑھو، خود بیٹھ کے نہیں پڑھے. پھر آپ دیکھیے آپ کے چچا حمزہ کا انتقال ہوا، غزوہ احد میں 70 شہدا مرے. آپ امیجن کریں، خدا ناستہ آج مسلمانوں میں 70 بڑے بڑے دین والے فوت ہو جائیں یا کوئی مسلمان مرے، تو میرا حال ہے سارے شہر سے لوگ جمع ہو کے ان کے لیے 100 قرآن پڑھ دیں. کوئی ایک روایت آپ نے کسی تفسیر میں پڑھی، سیرت میں پڑھی، ہمیں نہیں ملتی. قیاس کیوں کر سکتے ہیں ہم؟ اصل مسئلہ یہ، ہم جس بات کی بات کریں نا، دلائل کے آگے قیاس نہ کریں. جتنے لوگ یہ قرآن خوانی کی بات کرتے ہیں وہ کہتے ہیں قیاس ہے، اس پہ قیاس کر لیتے ہیں کہ صدقہ دے سکتے ہیں تو کام بھی دے سکتے ہیں. تو اس پہ آپ دیکھیے کہ ایک بندہ اگر زندگی بھر کوئی کوشش کر رہا ہے، آپ کے ماں باپ ہیں وہ آپ کے پڑھنے پڑھانے میں مددگار ہیں، آج آپ کے شوہر آپ کے پڑھنے پڑھانے میں مددگار ہیں، آپ کی ساسیں آپ کی پڑھنے میں مدد کر رہی ہیں، انشاءاللہ آپ اپنی زندگی میں جب جہاں ان کی زندگی میں یا ان کے بعد نیکی کریں گے ان کو اس کا خوب فائدہ ہوگا. ٹھیک ہے، پھر آپ دیکھیے کہ اس کو اس طرح سے بھی سمجھ لیجئے کہ عبادت کی 3 قسمیں ہوتی ہیں. ایک ہوتی ہے صرف بدن سے کی جاتی ہے جسمانی عبادت، جیسے نماز ہے. دوسری خالص مالی عبادت ہے، جیسے زکوٰۃ دینا. تیسری عبادت ہوتی ہے مالی اور بدنی، مال بھی لگا سکتے ہیں بدن بھی، اس میں حج آ جاتا ہے. ٹھیک ہے، اب اس کو سمجھ لیں. جو پہلی عبادت ہے نا، اس میں نیابت نہیں ہو سکتی. یعنی پہلی کیا ہے، مثلا آپ کہیں کہ میری جگہ تم نماز پڑھ لو، ایسا ہو سکتا ہے؟ میں اپنی ظہر چھوڑ دوں اور میں اپنے شوہر سے کہوں پلیز آج آپ پڑھ دیں، میں تھک گئی ہوں. پہلی قسم جس میں بدن لگتا ہے اس میں نیابت نہیں ہے، دوسری قسم جس میں انسان کا پیسہ لگتا ہے یعنی جیسے مالی ہے اس میں نیابت ہوتی ہے، مثلا میرے اوپر میرے زیور کی زکوٰۃ فرض ہے، میرے شوہر کہتے ہیں کہ میں دے دیتا ہوں، بالکل کرتے ہیں، اس میں نیابت ہو گئی۔ تیسری قسم جس میں مال اور بدن دونوں لگتے ہیں، اس میں نیابت صرف اس وقت ہو سکتی ہے، یہ لکھ لیں جملہ، صرف اس وقت ہو سکتی ہے جب وہ بندہ خود نہ کر سکے عارضی طور پہ، مثلا حج بدل، آپ حج میں مال بھی لگاتے ہیں وقت لگاتے ہیں، آپ چل نہیں سکتے، آپ بیمار ہیں، کوئی جا کے کر دے گا۔ جب کسی جگہ کوئی کسی کی نیابت کرتا ہے تو وہ اس وقت کرتا ہے جب وہ خود کر نہیں سکتا، باپ نہیں کر سکا، بیٹا اس کی جگہ حج کر دیتا ہے، کوئی حرج کی بات نہیں، وصیت سے بھی ہو سکتا ہے، حج بدل سے بھی ہو سکتا ہے۔ ایک عورت تھی قبیلہ خسم کی، اس نے نبی صلی اللہ علیہ وسلم سے کہا کہ میرے باپ کو فریضہ حج کا حکم ایسی حالت میں ملا کہ وہ بوڑھا ہو چکا ہے، یعنی حج کی فریضیت تب ہوئی جب میرا باپ بوڑھا ہو گیا، اونٹ کی پیٹھ پر بیٹھ نہیں سکتا، آپ نے فرمایا فحجی انہو، تو اس کی طرف سے حج کر لے۔ یہ بخاری اور مسلم کی اور دو تین اور روایتیں اس کی روایت ہے۔ اسی طرح عبداللہ بن زبیر نے ایک مرد کا ذکر کیا کہ اس نے اپنے بوڑھے باپ کے بارے میں یہی سوال پوچھا، تو آپ نے فرمایا کہ تو اس کا سب سے بڑا بیٹا ہے، کہا ہاں، تو فرمایا ایت لو کان علی ابی کا دین، کیا اگر تیرے باپ کے اوپر کوئی قرض ہوتا تو تو اس کو ادا کرتا، تو ادا ہو جاتا، کہا جی، تو فرمایا فحجج انہو، پس اسی کی طرف سے تو بھی اب حج کر لے۔ ایک شخص نے کہا میری ماں نے حج کی نیت کی تھی، پھر اس سے پہلے مر گئی کہ حج کرتی، کہا کہ اگر تیری ماں کے اوپر قرض ہوتا تو تو ادا کرتی، ہاں، تو جو فدین اللہ احق کو یقدا، پھر اللہ کا قرض زیادہ حق رکھتا ہے اس بات کا کہ اس کو پورا کیا جائے۔ یہ بخاری کی روایت ہے۔ اسی طرح ایک مرد نے اپنی بہن کے بارے میں بھی یہ سوال پوچھا، تو آپ نے اس کو بھی یہی جواب دیا۔ تو بات امید ہے کہ سمجھ آ چکی ہے، باقی اس کے بعد جس کا جو دل چاہے کرے، وَأَنَّسَا يَهُ سَوْفَ يُرَا، کوششیں دیکھی جائیں گی، بعض دفعہ بڑی کوشش نتیجہ کچھ نہیں، ہوتا ہے ایسا دین کے کاموں میں، اور بعض دفعہ چھوٹی سی کوشش نتیجہ بہت بڑا، انصاف کیسے ہوگا؟ اللہ نتیجوں کو نہیں دیکھے گا، کوششوں کو دیکھے گا۔ آپ سب یہاں بیٹھے ہوئے، ہم سب کو پتہ چل رہا ہے آپ آئے ہوئے ہیں، لیکن اللہ کو آپ کی کوششیں پتہ چلیں گی، کون کتنی چکیوں میں سے پس کے نکلا، کتنے پاپڑ بیل کے نکلا، اور کون کتنے آرام سے نکلا، کس طرح سے نکلا۔ یہ ساری چیزیں جو ہیں انسان کے لیے اس بات کی دلیل ہیں کہ اللہ تعالیٰ نے ہمارے لیے ہر چیز رکھ دی، کھول کے رکھ دی۔ ہم نہیں پڑھتے، ہم نہیں سمجھتے، نہ پڑھیں نہ کریں، یہ ہماری مرضی ہے،